الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، عن عبد الله بن بشر رضي الله تعالى عنه قال: جاء أعرابيان إلى رسول الله صلى الله عليه وسلم يسألانه، فقال أحدهما: يا رسول الله، أي الناس خير؟ قال: من قال عمره وحسن عمله. وقال الآخر: يا رسول الله، إن شرائع الإسلام قد كثرت علي، فمرني بأمر أتشبث به. قال: لا يزال لسانك رطبا بذكر الله. یہ حدیث ہے حضرت عبداللہ بن بشر رضی اللہ تعالیٰ عنہ، صحابی ہیں، وہ اس کو روایت کر رہے ہیں کہ رسول کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بلکہ یہ روایت کر رہے ہیں کہ دو اعرابی یعنی دیہاتی رسول کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور جب دیہاتی آتے تھے تو رسول کریم صلی اللہ علیہ وسلم سے بڑی بے تکلفی سے سوال کر لیا کرتے تھے، کیونکہ آن حضرت صلی اللہ علیہ وسلم دیہاتیوں کی بڑی رعایت کرتے تھے، وہ سیدھے سادے لوگ ہوتے تھے اور باتیں بھی کھلی بھالی کرتے تھے، اور چونکہ تعلیم و تربیت اس درجے کی نہیں ہوتی تھی جیسے کہ شہروں میں رہنے والوں کی ہوتی ہے، اس لیے حضرت صلی اللہ علیہ وسلم ان کی سادگی اور بول پن کا لحاظ رکھتے تھے، اور صحابہ کرام رضی اللہ تعالیٰ عنہ وہ تو سوال کرتے ہوئے ڈرتے تھے کہ کہیں کوئی بات ہم سے ادب کے خلاف نہ ہو جائے، اور اس بات سے بھی ڈرتے تھے کہ پتہ نہیں یہ سوال کرنا حضور اکرم صلی اللہ علیہ وسلم کو ناگوار نہ ہو، کیونکہ رسول کریم صلی اللہ علیہ وسلم نے کثرت سوال سے منع فرمایا تھا کہ بہت زیادہ سوال کرنا کوئی اچھی بات نہیں، جو کچھ معلوم ہے اس کے اوپر عمل کرو، اور سوالات بہت کثرت سے کرنا ایسی ایسی باتوں کا جس کا عمل سے کوئی تعلق نہیں ہے، اس کو آپ پسند نہیں فرماتے تھے، آپ نے اس سے منع فرمایا ہوا تھا. اس لیے صحابہ کرام حضور اکرم صلی اللہ علیہ وسلم کے مجلس میں جب حاضر ہوتے تو بس عام طور سے چپ کر کے بیٹھتے تھے، جو کچھ حضور فرما رہے ہیں اس کو سن لے، اس کو یاد کر لے، اس پر عمل کرنے کی کوشش کرے، سوالات زیادہ نہیں کرتے. لیکن دیہاتی لوگ جب آتے تھے تو ان کے اوپر کوئی پابندی نہیں تھی، وہ جیسا ان کے جی میں آیا سوال کر لیا، اور حضور اقدس صلی اللہ علیہ وسلم ان کے اوپر کوئی تنقدگن بھی نہیں لگاتے تھے. اس لیے صحابہ کرام فرماتے ہیں کہ ہم اس بات کا انتظار کیا کرتے تھے کہ کوئی سمجھدار دیہاتی آئے اور حضور اقدس صلی اللہ علیہ وسلم سے کوئی سوال کرے. وہ سوال کرے گا، آپ جواب دیں گے تو ہمارا بھی فائدہ ہو جائے گا. تو اس لیے بہت اس کا اس کو غنیمت سمجھتے تھے جب کبھی دیہاتی لوگ حضور اقدس صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوتے. تو ایسے ہی ایک موقع پر دو اعرابی لوگ آئے رسول کریم صلی اللہ علیہ وسلم کی خدمت میں، اور ان میں سے ایک نے سوال یہ کیا کہ یا رسول اللہ ایوب ناس اچھائی، لوگوں میں سب سے اچھے لوگ کون ہیں، سب سے اچھا آدمی کون ہے، سارے لوگوں میں سب سے اچھا آدمی، سب سے اچھے لوگ کون ہیں، یعنی وہ کیا صفات ہیں جن کی وجہ سے یہ سمجھا جائے کہ یہ آدمی سب سے اچھا ہے. تو جواب میں رسول کریم صلی اللہ علیہ وسلم فرمایا من قال عمره وحسن حسن عمله، سب سے اچھا آدمی، خوش نصیب آدمی وہ ہے جس کی عمر لمبی ہو اور عمل اچھے ہوں، عمر لمبی ہو اور عمل اچھے ہوں وہ آدمی سب سے. ایک سوال ایک عربی نے یہ سوال کیا، دوسرے نے پوچھا کہ یا رسول اللہ ان شرائع الاسلام قد قصورت علی، یا رسول اللہ اسلام کے جو احکام ہیں اور اس کے جو اعمال ہیں وہ تو بہت سارے ہیں، مجھے بہت سارے لگتے ہیں، نماز پڑھو، روزہ رکھو، زکات دو، صدقہ کرو، ذکر کرو، تسبیح پڑھو اور تلاوت کرو وغیرہ وغیرہ، تو بہت سارے نئے کام ہیں، لوگوں سے اچھی طرح پیش آؤ، لوگوں کی کا خیال رکھو وغیرہ وغیرہ، تو اسلام کے احکام تو بہت سارے ہیں. تو اب فمرنی بامر اتشبث بھی، اب بہت سارے کام تو مجھ سے کیے نہیں جائیں گے، کوئی ایسا کام بتا دیجئے کہ جو میں بس پکڑ کے رکھوں، یعنی بس اس کو تھام لوں اور اسی میں میری نجات ہو. تو اس کے جواب میں رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ لا یزال انسان کا رغبم بذکر اللہ، وہ عمل یہ ہے کہ تمہاری زبان اللہ کے ذکر سے تر رہے، یعنی ہر وقت تمہاری زبان پر اللہ تبارک و تعالیٰ کا ذکر رہے، اس کو پکڑ لو. تو پھر اور دوسرے نفلی اعمال اگر اس میں کمی بھی ہو جائے گی تو اس سے تمہارا کوئی نقصان نہیں ہو، نفلی اعمال میں کمی اگر ہو جائے گی. تو یہ دو چیزیں ہیں جو اس حدیث میں بیان فرمائی گئی ہیں، ایک تو پہلے صحابی پہلے اعرابی کا سوال یہ تھا کہ کون سا آدمی زیادہ اچھا ہے، زیادہ خوش نصیب ہے، قابل رشک ہے، تو آپ نے فرمایا جس کی عمر لمبی ہو اور عمل اچھا ہو. تو معلوم ہوا کہ عمر کا لمبا ہونا اگر نیک عمل کے ساتھ ہو تو یہ نعمت ہے، اللہ تبارک وتعالیٰ بہت بڑی نعمت ہے. جتنی عمر لمبی ہوگی اور عمل اچھا ہوگا اتنا ہی اس کے نام اعمال میں حسنات کا، نیکیوں کا اضافہ ہوتا چلا جائے گا. اس لحاظ سے لمبی عمر یہ بڑی اچھی بات ہے، نعمت کی چیز ہے. اس لیے بہت سے یہ تو عام دستور ہے کہ لوگ دوسرے کو دعا دیتے ہیں کہ اللہ تعالیٰ تمہاری عمر میں برکت دے، تمہاری عمر میں اضافہ کرے، یا کسی دوسرے کے لیے اس بات کی خواہش کرتے ہیں وہ اللہ تعالیٰ آپ کی عمر بڑھا دے، عمر زیادہ کر دے. لیکن اپنے لیے عمر کی اضافے کی دعا یا یہ عام طور سے لوگ نہیں کرتے، لیکن بعض بزرگوں سے منقول ہے کہ وہ کرتے تھے کہ یا اللہ میری عمر میں اضافہ کر، میری عمر بڑھا دی عافیت کے ساتھ اور نیک عمل کے ساتھ، میری عمر میں اضافہ کر دیجئے، میری عمر بڑھا دی. کیوں؟ اس لیے کہ آخرت کی ساری کھیتی تو یہی بوئی جا رہی ہے. اگرچہ اصل جو صلاح و فلاح چاہیے اور اصل جو بہتری چاہیے وہ تو آخرت کی زندگی میں چاہیے، لیکن اس آخرت کی زندگی کا سارا کام یہاں ہو رہا ہے. اب دنیا مزرعت الآخرہ، دنیا آخرت کی کھیتی ہے، لہذا اس دنیا میں جتنا موقع مل جائے اپنے اعمال کی اصلاح کرنے کا، اپنے نیکیوں میں اضافہ کرنے کا، وہ مرنے کے بعد نہیں ملنے والا. تو جو کچھ موقع ہے کمائی کا وہ یہ زندگی ہے، یہ عمر. لہذا اس کی درازی کی دعا مانگنا، قائد رکھنا کہ خدا کرے میری عمر لمبی ہو، مگر ساتھ ساتھ اس میں دعا کے ساتھ یہ دعا بھی کرنی چاہیے کہ عمر لمبی ہو نیک عمل کے ساتھ اور عافیت کے ساتھ. کیونکہ اللہ بتائے اگر عمر لمبی ہوئی لیکن عافیت کے بغیر ہوئی تو اندیشہ ہوتا ہے اللہ بتائے اس میں کہیں ناٹکری میں مبتلا ہو جائے گا. اس واسطے لمبی عمر کی دعا مانگے، لیکن ساتھ ساتھ نیک عمل کی بھی اور عافیت کی بھی. عافیت اور نیک عمل کے ساتھ اللہ تعالیٰ لمبی عمر عطا فرمائے، کیونکہ جو کچھ کرنا ہے وہ یہی کرنا ہے. حدیث میں فرمایا نبی کریم صلی اللہ علیہ وسلم کہ اذا مات ابن آدم انقطع عمله الا من ثلاث، جب آدمی مر جاتا ہے تو سارے اعمال اس کے منقطع ہو جاتے ہیں، ختم ہو جاتے ہیں. اب کوئی ایک حبہ اس کے نام اعمال میں اضافہ نہیں ہوتا اس کے اپنے عمل، کیونکہ دروازہ بند ہو گیا. توبہ کا دروازہ ہر وقت کھلا ہوا ہے، اس وقت تک کھلا ہے جب تک کہ آدمی پر سکرات موت تاری نہیں ہو جاتے، نزا کی کیفیت نہیں آ جاتی. اس وقت تک انسان کے پاس موقع ہے کہ وہ اپنے گناہوں سے توبہ کر لے، استغفار کر لے، ساری زندگی کا حساب چکا دے ایک لمحے میں. تو اللہ تبارک نے یہ موقع دیا ہے زندگی مرنے کے بعد، مرنے کے بعد پھر گنجائش نہیں. قرآن کریم کہتا ہے کہ اس وقت میں جو لوگ اللہ تبارک و تعالیٰ کی بارگاہ میں پہنچیں گے اور اللہ بچائے، نظر آئے گا کہ ہمارے اعمال کا عذاب ہمارے سامنے اوپر مسلط ہونے والا ہے، تو اس وقت وہ کہیں گے کہ لولا اخرتنی الى اجر قریب فاصدق واكن من الصالحین، کہ مجھے کیوں نہ تھوڑی دیر اور مہلت دی ہوتی کہ میں صدقے بھی کرتا اور نیک عمل بھی کرتا. قرآن کہتا ہے لن یؤخر اللہ نفسا اذا جاء اجلها، لیکن جب کسی شخص کی میعاد آ جاتی ہے تو پھر اللہ تبارک و تعالیٰ اس کو آگے نہیں کرتے. جو کچھ کرنا یہاں کر لو، مرنے کے بعد آدمی حسرت ہی کرتا ہے، کر سکتا ہے، اپنے عمل میں اضافہ نہیں کر سکتا. اللہ، میرے والد ماجد حضرت مولانا مفتی محمد شفیع صاحب صلی اللہ تعالیٰ سرہ اللہ تعالیٰ ان کے درجات بلند فرمائے، ان کی ایک نظم ہے جو ان کی کتاب کشکول میں چھپی ہوئی ہے، جس کا عنوان رکھا ہے حضرت والد صاحب نے مقبرے کی آواز. اور اسی میں یہ بھی لکھا ہوا ہے کہ میں نے یہ نظم حضرت علی کرم اللہ وجہہ کے ایک ارشاد کی بنیاد پر کہی ہے. حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جب کوئی شخص کسی قبر کے پاس سے گزرتا ہے تو وہ قبر میں پڑا ہوا مردہ اس قریب سے گزرنے والے شخص سے خطاب کر کے یہ کہتا ہے کہ میں بے بس پڑا ہوا ہوں، خدا کے لیے میرے اوپر کچھ बढ़ते जाओ और मेरे अमल में कुछ इजाफा कर जाओ। हज़रत अली फरमाते हैं तो हज़रत वालिद साहब ने खुद हज़रत अली के इरशाद को एक नज़्म की शक्ल में मंजूम किया, नाम उसका रखा मकबरे की आवाज़। बड़ी पढ़ने की नज़्म है। उसमें फरमाते हैं कि मकबरे में उतरने वाले सुन, खैर हम पर गुजरने वाले सुन। हम भी एक दिन जमीन पे चलते थे, बातों बातों में हम मचलते थे। सारी दुनिया की जिंदगी याद करता है कि एक दिन हम भी तेरी तरह यहाँ पर से गुजरा करते थे, हम भी तेरी तरह जमीन पर चला करते थे, बातों बातों में मचला करते थे। फिर लंबी नज़्म है कि दुनिया में किस तरह रहते थे, क्या क्या होता था। लेकिन अब यह हालत है कि हम इस बात को तरसते हैं कि कोई बंदा या खुदा आ जाए, कि कोई अल्लाह का बंदा हमारे पास आ जाए और हम पर फातिहा आकर पढ़ता जाए, हम पर आकर फातिहा पढ़ जाए और कोई इस सारे जवाब कर। हम अब खुद तो अपने नामे आमाल में कोई इजाफा कर नहीं सकते क्योंकि अमल की जिंदगी खत्म हो गई। अब अगर कोई चीज बढ़ा सकती है हमारे नामे आमाल में तो वो यह है कि कोई अल्लाह का बंदा हमारे ऊपर फातिहा पढ़ दे, हमें इसाले सवाब कर दे, किसी अमल का सवाब हमको पहुंचा दे, बस ये रास्ता रह गया है और कोई रास्ता हमारे पास अब मौजूद नहीं। ये हसरत करता है उल्टा कब्र में पड़ा। तो भाई उस वक्त कदर होती है कि 5 मिनट भी और मिल जाए बाहर जाने के, जिंदगी के 5 मिनट भी मिल जाए, 10 मिनट भी मिल जाए तो कम से कम अपने नामे आमाल में कुछ इजाफा करना। वो आलम ऐसा होगा आखिरत का आलम कि एक एक नेकी की बड़ी कीमत होगी, एक एक नेकी की बड़ी कीमत होगी। एक हदीस में आता है कि एक शख्स होगा उसके जब हिसाब होगा तो नेकियों का भी हिसाब किया जाएगा और बदियों का भी हिसाब किया जाएगा। तो सारी नेकी, बहुत सारी नेकियां की हैं वो पल्ले में पड़ी हुई हैं लेकिन एक नेकी की कमी रह गई। अगर एक और कर लेता तो मामला बराबर हो जाता या नेकियों का पल्ला भर ऊंचा चला जाता। उससे कहा जाएगा कि भाई एक नेकी की कमी है, कहीं से ले जाओ। अब वो लोगों से दर बदर फिरता पड़ेगा, लोगों से मांगता कि भाई कोई अल्लाह का बंदा मुझे एक नेकी दे दे। कोई थे ना कोई तो तैयार नहीं। कुरान करीम में कि वो योम यफिरुल मरअ मिन अखीही व उम्मीही व अबीही व साहिबतीही व बनीही। उस दिन तो आदमी अपने भाई से भागेगा, बाप से भागेगा, बीवी से भागेगा, बच्चों से भागेगा। और लिकुल्लि मरअ मिन हुम यौम इदिन शानुन युग्नी। हर इंसान को अपनी अपनी पड़ी होगी और वो ऐसी हालत में होगा कि दूसरों की तरफ ध्यान भी नहीं कर सकेगा। तो अब किसी से जाकर मांगे भाई वो क्या, मैं खुद अभी मुबतला हूं, अपनी मुझ पर पड़ी हुई है ये, अगर एक नेकी दे दूं क्या पता मेरी नेकी में मुझे एक नेकी की कमी रह जाए। कोई देने को तैयार नहीं होगा। यहां तक कि एक शख्स के पास पहुंचेगा कि भाई एक नेकी मेरी कमी रह गई है दे दो, तो वो कुछ सोचेगा, सोच के कहेगा कि बात यह है कि मेरा तो आमालनामा सारा सियाही सिया है, गुनाही गुना है, मेरे पास एक नेकी है बस सारी जिंदगी। अब मैं सोचता हूं कि ये एक नेकी लेके अगर जाऊंगा भी तो ये नेकी दूसरे पल्ले के ऊपर कैसे भारी हो सकेगी, मुझे तो जाना ही है अजाब में, अल्लाह बेहतर है तो चलो तुम ले लो, मुझे तो जाना ही है, तुम्हारा काम बन जाए तुम ले लो, वो दे देगा। जब वो दे देगा तो अल्लाह तबारक व तआला अपने फज़ल करम से ऐसा करम फरमाएंगे कि ये तो गया ही जन्नत में جس نے وہ نیکی دی تھی اللہ تعالیٰ کہیں گے تجھے بھی معاف کر دیں. غرض یہ کہ وہاں تو ایک ایک عمل, ایک ایک نیکی کی بڑی قیمت ہوگی, ایک ایک لمحے کی قیمت ہوگی. اس واسطے مرنے والے کو تو یہ خیال ہوگا کہ 5 منٹ بھی اور مل جاتے تو کم از کم ایک تسبیح پڑھ لیتا, تو اس کے اندر میرے عمل میں اضافہ ہو جاتا. اس واسطے جو کچھ عمل کرنا یہاں کرنا ہے. اللہ, ایک حدیث میں فرمایا کہ اس وقت تو تمہارا حال یہ ہے کہ عمل کا میدان کھلا پڑا ہے اور حساب و کتاب ہے نہیں اس وقت, اور نہ عذاب ثواب کا سوال ہے. ایک وقت ایسا آ جائے گا کہ حساب و کتاب ہی ہوگا, عمل نہیں ہوگا. اس واسطے قدر پہچانو اس وقت کی جو اللہ دوبارہ بتانے نے عطا فرمایا. تو اس لیے عمر کی بڑی قیمت ہے اور اس کی بڑی قدر پہچاننے کی ضرورت ہے. اس واسطے بزرگوں نے بعض بزرگوں سے منقول ہے کہ وہ اپنی عمر کی لمبی ہونے کی بھی دعا کیا کرتے تھے حسن عمل کے ساتھ اور عافیت کے ساتھ. لیکن بھائی, یہ لمبی عمر اس وقت فائدہ مند ہے جبکہ آدمی اس کی قدر پہچانے, قدر پہچانے. ایک ایک لمحہ میرا قیمتی ہے, ایک ایک لمحہ میرا قیمتی ہے, اور اس کو مجھے کسی صحیح مصرف میں لگانا ہے, تب تو ہے یہ لمبی عمر غرامت. اور اللہ بچائے اگر عادت پڑ گئی ہے وقت ضائع کرنے, فضول کاموں میں, ناجائز کاموں میں عمر برباد کرنے کی, تو پھر یہ لمبی عمر تو اللہ بچائے پھر جتنا بھی عمر لمبی ہوگی اتنا ہی گناہ میں اضافہ ہوگا. اس واسطے فرمایا کہ لمبی عمر ہو مگر نیک عمل ہو, اچھا عمل ہو, تب ہے فائدہ مند. سبق جو ہمیں مل رہا ہے اس حدیث سے وہ یہ کہ لمبی عمر کو جب نعمت قرار دیا تو ہمیں یہ سمجھنا چاہیے کہ ہماری زندگی کا ایک ایک لمحہ بڑا بڑا انعام ہے اللہ تعالیٰ, جو بعد میں ملنے والا نہیں. ایک مرتبہ ہاتھ سے نکل گیا تو نکل گیا. اور ہماری حالت یہ ہے, ذرا ہم سب اپنا جائزہ لے کر دیکھیں, غریبان میں منہ ڈال کر دیکھیں, اس طرح وقت گزار رہے ہیں. کبھی کبھی یہ جائزہ لینا چاہیے کہ بھائی 24 گھنٹے ہمیں ملے ہیں, جو ہر روز اللہ تبارک و تعالیٰ 24 گھنٹے عطا فرمائے. 24 گھنٹے کوئی معمولی بات نہیں, اور ان میں سے ایک ایک منٹ ایسا ہے کہ اگر آدمی چاہے تو ایک لمحے میں, ایک منٹ میں جہنم کے ساتویں طبقے سے نکل کر جنت الفردوس میں پہنچ جائے. ایک منٹ میں, دیر کی بات نہیں, ایک منٹ میں. فرض کرو کہ ایک شخص گناہوں میں مبتلا ہے, صبح سے لے کے شام تک گناہ ہی گناہ کرتا رہتا ہے, الحمد للہ 70 سال گناہ میں گزارے, اور پھر ایک منٹ میں اللہ تبارک و تعالیٰ کے حضور سچے دل سے اللہ تبارک و تعالیٰ کے حضور نادم ہو کر, شرمسار ہو کر, پشیمان ہو کر, رو کر, گڑ گڑا کر کہہ دیا, اللہ بہت ساری عمر میں نے اپنے برباد کر دی, اپنے رحمت سے مجھے معاف فرما دیجئے, توبہ کرتا ہوں, آئندہ گناہوں کی درخواست نہیں جاؤں گا. سچے دل سے توبہ کر لی, کتنی دیر لگی؟ ایک منٹ. اس ایک منٹ نے 70 سال کے گناہوں پر پانی پھیر دیا. اتنی بڑی نعمت ہے یہ جو وقت ہمیں ملا ہوا ہے اللہ تبارک و تعالیٰ کا. تو اس میں تو چاہیے کہ آدمی یہ سوچے کہ میرے یہ جو زندگی کے لمحات ہیں ان میں سے ایک ایک لمحہ ایسا ہے کہ میں اس کے لیے آخرت کی کمائی کر سکتا ہوں, اس کو فضول ضائع کر دینا, فضول ضائع کر دینا بے مقصد ایسے کاموں میں, یعنی گناہ تو ہے ہی گناہ لیکن فضول بے مقصد بے فائدہ مشغولیات میں ضائع کر دینا, یہ بھی کچھ گناہ سے کم نہیں ہے. ये ऐसा है जैसे कि आदमी जो है वो सोने के डलों से संजा करने लगे। सोने के डले हैं, उनको चाहिए था कि उसको उससे कोई फायदा उठाता, उसको उससे अपनी जिंदगी के फायदे हासिल करता, उसको संजा के काम में इस्तेमाल कर लिया। तो ऐसे ही औकात जिंदगी है, उसको अगर बेफायदा काम के अंदर सर्व कर रहे हो जिसका कोई दुनिया में फायदा ना आखिर में फायदा, तो वो ऐसी इतनी बड़ी कीमती चीज को जाये कर रहा है। और आज हमें ये मरज आम हो चुका है, वक्त की कोई कदर कीमत ही नहीं रही। जाएंगे किसी काम में लगेंगे, वक्त बर्बाद होगा, जो कोई आ गए मेहमान आ गया उसके साथ घंटे गुजार दिए, कोई मस्जिद में बैठ गए उसमें वक्त बर्बाद कर दिया, ठीक है अल्लाह के बारे में ने इस बात की इजाजत दी है कि भाई थोड़ी देर तुम अपनी तबीयत को तफरी करने में भी कोई हरज नहीं है, वो भी एक नफ्स का हक है, रब्बुल कुलूब सआतन फसआ हदीस में फरमाया। लेकिन हर एक चीज की कोई हद होती है, उस हद में रहकर वो काम किया जाए तो ठीक, उससे आगे बढ़ जाए तो वो मज़मूम है, अल्लाह ताला क्या मकबूल है। मेहमान आ गए, ठीक है भाई मेहमान का इकराम भी ये सुन्नत है, इस नियत से करोगे मेहमान का इकराम सवाब मिलेगा इंशाअल्लाह। उसका हक है कि थोड़ी देर उससे बातें करो, थोड़ी देर उससे उसका दिल खुश करो, उसकी कुछ खासे तवाजो कर। मगर मेहमान आके जम के बैठ गया और तुमने तुम्हारे काम जो जरूरी काम है वो उसे पुश चले गए, तो ये फिर मेहमान नहीं है, वो तो शर है वो तुम्हारे लिए। तो उसका हक है कि थोड़ी देर उसके साथ उसका हक अदा करो, उसका इकराम करो, थोड़ी देर उसके साथ बैठो, लेकिन वक्त जाय करने के कोई माना नहीं, फिर अपने किसी मुफीद काम के अंदर लगो। खड़े हैं तो खड़े हैं, खड़े खड़े बातें शुरू हो गई और लंबी हो गई और वक्त जाय हो रहा है। तो हमारे हजरत की उलमत माना थावी रफ फरमाया करते थे, जो शख्स भी हजरत के बाद इस्लाह के लिए जाता तो ये हर शख्स को ये तलकीन फरमाते थे जरूर कि देखो भाई निजामुल औकात बनाओ, जो जिंदगी बगैर निजामुल औकात के है वो बिल्कुल यानी बेफायदा हो जाती है। निजामुल औकात बनाओ, तो किस वक्त क्या काम करोगे, उस निजामुल औकात के बनाने में पूरा लिहाज कर लो कि तुम्हारी जितने जरूरियात हैं, जितने तुम्हारे तकाजे हैं, उनको हत्तल इम्कान उसमें मद्देनजर रखो। फला वक्त ये काम करूंगा, फला वक्त ये काम करूंगा, फला वक्त ये काम करूंगा। जैसे मैंने पिछले बताओ कहा था जिक्र के बारे में कि जिक्र का वक्त रखा तो वो उसके सोच लो कि भाई इतना वक्त उस काम से निकाल रहे हैं, वो वक्त निजाम औकात बनाकर फिर कुछ हो जाए, जब तक के शरी उजर ना हो उस तक उस निजाम औकात की पाबंदी करो। सुस्ती हो तो, दिल घबराए तो, दिल ना लगे तो कि भाई जो कुछ करो, जो कुछ होगा चाहे दिल आ रहे दिल जवाब आ रहे दिल पर चल जाएंगे, मगर ये छोड़ूंगा नहीं, करूंगा ही हर हर हालत अपनी मन इस अजम के साथ निजाम औकात बनाकर काम करो, तो फिर अल्लाह तबारक व तआला अपने फ़ज़्ल व करम से उसमें बरकत दा फरमाता है, बड़ी बरकत। जो काम मुदावहत से किया जाए, पाबंदी से किया जाए, अल्लाह ताला उसके अंदर बड़ी बरकत दा फरमाता है। और गंडेदार हो, कभी किया कभी छोड़ दिया, तो उसमें बरकत नहीं होती। तो भाई हजरत फरमाते हैं हजरत की उलमत कदर सल्लल्लाहु अलैहि वसल्लम कि एक मरतबा मेरे पास मेरे उस्ताद हजरत शेख उलिद रहमतुल्लाह अलैह तशरीफ लाए थाना भवन, और शेख उलिद वो उस्ताद हैं हजरत के कि जिसके बारे में ये फरमाते थे कि लोगों ने उनको शेख उलिद कह दिया, मैं कहता हूँ कि शेख उलिद कहना उनकी तौहीन है, असल में तो वो शेखुल अरब वल आजम है, शेखुल आलम है, इतने बड़े उस्ताद तशरीफ लाए। अब मैंने अपने शेख हजरत आरिफ करीम सल्लल्लाहु अलैहि वसल्लम से सुना कि जब वो आए थे तो हजरत को इतनी खुशी हुई کہ اس کے ان کے لیے کھانے پر حضرت تو یہ فرمانے تھے مجھے جہاں تک یاد ہے اللہ عالم اللہ تعالیٰ غلبے سے بچائے کہ 52 قسم کے کھانے تیار کرے ان کے اعزاز و اکرام کے لیے. مختلف اوقات میں کیا ہوں گے شاید اتنا اعزاز و اکرام اور اتنی خوشی خیر سے آنے کی جب کسی وقت کھانے والے کے سفارے ہوئے یا ناشتے سے پتہ نہیں کون سا وقت تھا تو اس کے بعد حضرت نے کہا کہ تھوڑی دیر حضرت کے بعد بیٹھے بات چیت کی اور کہا کہ حضرت یہ وقت میں نے اپنی تصنیف کے لیے رکھا ہوا ہے لکھنے کے لیے کتاب لکھنے کے لیے تو اگر اب اجازت دیں تو ناغا نہ ہو تو میں تھوڑا سا کام کر کے آ جاؤں. اب کوئی اور ہوتا تو یہ کہتا کہ گئے ہم تو تمہارے یہاں سفر کر کے آئے اور تمہیں اپنی تصنیف کی پڑی ہوئی, لیکن وہ شیخ تھے جانتے تھے تو حضرت نے فرمایا ہاں بھائی ضرور جاؤ ناغا نہ کرو. حضرت فرماتے ہیں کہ میں گیا, اب دل تو لگا نہیں لکھنے میں, دل سے نہیں لگا کہ دل لگا ہوتا کہ شیخ آ گیا ان کی خدمت میں جتنا وقت گزر جائے بہتر ہے, لیکن دل تو لگا نہیں, لیکن میں نے ناغا سے کی بے برکتی سے بچنے کے لیے چند سطریں لکھ لی اور چند سطریں لکھ کر پھر آ گیا حضرت کے پاس. حضرت پوچھا بھی بڑی جلدی آ گئے تو عرض کیا کہ حضرت بس چاہ رہا تھا کہ ناغا کی بے برکتی نہ ہو اور معمول پورا ہو جائے, باقی دل تو یہی لگا ہوا تھا کہ کسی طرح زیادہ سے زیادہ وقت آپ کے پاس ہو جائے. اب دیکھو بندہ تھا کہ اس سے بڑا اور کیا موقع ہوگا, مہمان اس سے بڑا عزیز معرب معزز مقرب مہمان کون ہوگا, لیکن حضرت نے اپنے نظم اوقات کے مطابق جو معمول مقرر کیا تھا اس میں فرق آنے نہیں دیا, اس لیے کہ ناغا میں بے برکت. تو بھائی کرنے سے ہوتا ہے, رات دن رونا ہے لوگوں کو, رات دن زبانی تحریری مجھے بھی لکھتے رہتے ہیں کہ جی کیا کریں معمولات پورے نہیں ہوتے, وقت نہیں, ناغا ہو جاتا ہے, سستی ہو جاتی ہے, ڈائری ہو جاتی ہے, یہ رونا رہے گا ساری زندگی اگر نظم اوقات بنا کر اپنے نفس پر مشقت ڈال کر اور اپنے نفس کے اوپر زبردستی کر کے جب تک اس کو نہیں لاؤ گے نظم اوقات کے تابع بنانے کے لیے تو ساری زندگی یہی رونا رہے گا, کب تک رو گے یہ رونا. تو اس لیے بھائی لمبی عمر بڑی اچھی چیز ہے نبی کریم صلی اللہ علیہ وسلم کے خیال کے مطابق, اللہ تعالیٰ سب کی عمریں لمبی عطا فرمائے ہم اپنے عمل کے ساتھ, لیکن شرط یہ ہے کہ وقت کی قدر پہچانو اور ایک ایک لمحے کو اپنے لیے غنیمت سمجھو. یہ ہمارے حضرت والد صاحب رحمۃ اللہ علیہ کا نے شعر میں فرمایا کہ ہماری جو عمر ہے یہ برف کی طرح ہے, برف جیسے پگھل رہی ہوتی ہے نا ہر لمحے, تو اسی طرح ہماری عمر پگھل رہی ہے, جتنا وقت گزر رہا ہے اتنا ہی وہ عمر کی مہلت میں کمی ہو رہی ہے. لوگ تو جب سال گزرتا ہے کسی کی پیدائش پر سالگرہ مناتے ہیں, بڑی خوشی مناتے ہیں آج سالگرہ ہے, اتنے سال کے ہو. تو اکبر مرحوم نے تو بڑی خوبصورت بات کہی ہے کہ لوگ تو خوشی مناتے ہیں, ارے یہ خوشی منانے کا موقع نہیں, تو غم کا موقع ہے کہ تمہاری عمر سے ایک سال اور کم ہو گیا. کہتا ہے جب سال گرا ہوئی, تو عقدہ یہ کھلا. اب یہ شاعری کی بھی اس میں لطافت ہے کہ گرا بھی سال گرا کہتے ہیں نا اور عقدہ بھی گرا کو کہتے ہیں. جب سال گرا ہوئی تو عقدہ یہ کھلا, یا اور گرا سے ایک برس جاتا ہے, گرا سے ایک برس اور چلا گیا, جتنی مہلت ملتی اس سے ایک برس ایک سال اور کم ہو گیا. اور میرے والد ماجد رحمۃ اللہ علیہ اللہ تعالیٰ کے درجات بلند فرمائے, جب کوئی کچھ وقفہ آتا تھا چند سالوں کا तो आम तौर से शेर कहते थे उसका नाम रखते थे मरसियाए उम्र रखता, मरसियाए उम्र रखता, यानी जो उम्र गुजर गई उसका मरसिया। तो कई मरसिये वो कशगोल में छपे हुए हैं। सबसे पहले मुझे याद पड़ता है कि 30 साल की उम्र में लिखा था और 30 साल की उम्र में ये मरसिया लिखा था कि मैं आज मेरी उम्र 30 साल हो गई और 30 साल मैंने लिखा था मैंने गफलत में गुजार दिए, तो उसके ऊपर उसका मरसिया लिखा। तो वाक्य तो यही है कि जब जितनी उम्र बढ़ गई और उम्र उतनी कम हो तो इस वास्ते वो तो हसरत का मौका है तो पता नहीं किस तरह गुजार दी। अल्लाह ताला बाकी मादा उम्र अच्छी तरह गुजरवा दे। तो इसलिए भाई इसकी कदर पहचानने की जरूरत है, वक्त की कदर करें और कोशिश करें कि जितना भी वक्त अल्लाह तबारक व तआला के रजा के मुताबिक कामों में गुजरे, चाहे वो दुनिया ही के काम हो लेकिन अल्लाह ताला के रजा के मुताबिक हो और मुफीद काम, या दुनिया के लिहाज से मुफीद हो या आखिरत के लिहाज से, और फजूलियात से अपने आप को बचाए, तो अल्लाह ताला जितनी उम्र देगा इंशाल्लाह वो खैर ही खैर हो। तो पहले आराबी ने जो सवाल किया था उसका जवाब तो आपने ये दिया कि मन काल अमरू वहाँ हसुना अमल, जिसका उम्र लंबी हो और अमल अच्छा हो वो है बेहतरीन। अब दूसरे साहब ने जो सवाल किया वो जरा समझने की जरूरत है। सवाल ये किया कि जी दीन तो दीन में तो बहुत सारी बातें हैं, इन शराया इस्लामी कसूरत आ गई, यानी जो लफ्ज अरबी के लिहाज से इस्तेमाल किया अरबी ने तो वो ऐसा है जैसे भाई मुझसे नहीं बन पड़ता, ये मेरे ऊपर बहुत दबा बहुत ज़्यादा हो जाए, ये सारे अमाल जो हैं जितने बताए जाते हैं नेक अमाल तो ये मेरे ऊपर बहुत ज़्यादा हो गए हैं, मुझे बहुत ज़्यादा मालूम होते हैं। तो अरबी है तो वो बेतकल्लुफ अपनी दिल की कैफियत कह रहा है कि जी ये सारे जितने बहुत सारे अमाल बताए जाते हैं और कसरत नहीं है बहुत हो गए मेरे बस से नहीं आए ये सब, पर मुरनी बेअमर आकर्षक हो चुकी, एक बात बता दो मुझे बस उसको पकड़ के लेता हूँ मैं और इधर उधर भागने की जरूरत है, ये सवाल कर रहा है। अब जाहिर है कि जो फराइज हैं वाजिबात हैं उनसे तो किसी को मुस्तस्ना नहीं किया, सब पैगंबर भी मुस्तस्ना नहीं, बड़े बड़े वलीउल्लाह भी मुस्तस्ना नहीं, बड़े बड़े मुकर्रमी लोग भी मुस्तस्ना नहीं, तो फराइज वाजिबात तो है अपनी जगह, लेकिन उसका सवाल का मतलब ये था, ये नहीं था कि मैं फराइज नहीं करना चाहता, फराइज वाजिबात वो तो करेगा, लेकिन ये जो बहुत सारे आमाल की फजीलतें बना बयान की हुई हैं, जिहाद की ये फजीलत है, सदक़े की ये फजीलत है, किसी नफली नमाजों की ये फजीलत है वगैरह वगैरह, बहुत सारे फजाइल अमाल जो बयान हुए हैं, तो ये सब मैं कहाँ तक करूँ मैं, ये सब मैं कहाँ तक करूँ मैं, मुझे तो एक बात बता दो बस वो मैं करता रहूँ सारी जिंदगी। तो ऐसे सवाल कभी सरकार द्वारा कर कोई बुरा नहीं मनाया, कह रहे भाई तू ये क्या कह रहा है कि सारे मुझसे नहीं होते, वही जी चाहता है, लेकिन आपने उसके इस सवाल के ऊपर न कोई बुरा मनाया न ये कहा कि तुमने सवाल गलत किया, बता दी ऐसी बात, क्योंकि आप जानते थे कि ये सवाल फराइज वाजिबात से मुतालिक नहीं कर रहा बल्कि नफली अमाल के बारे में कर रहा है, तो इसलिए आपने बता दिया, बता क्या दिया कि तेरी जबान अल्लाह के जिक्र से तर है। चल तो आसान बात चाहता है कि एक ही अमल चाहता है, तो बस ये कह कि तेरी जबान अल्लाह के जिक्र से तर रहे, बस हर वक्त तेरी जबान पर अल्लाह का जिक्र रहे, ये कर ले तो फिर बहुत सारे नफली अमाल करने की जरूरत नहीं होगी, बस यही काफी हो जाएगा, ये फरमाया सरकार द्वारा। ये बिल्कुल ऐसा ही सवाल है जो अरबी ने किया था, जो हमारे हजरत حسیب الامت حضرت صلی اللہ تعالی سر رہو کا ایک راز ہے جس کا نام ہے طریق القلندر. طریق القلندر اللہ یہ حضرت ایک بزرگ گزرے ہیں جن کا نام ہے ابو علی شاہ قلندر رحمۃ اللہ. ان کے مزار کے قریب حضرت نشیب لے گئے تھے, لیکن جس شہر میں ان کا مزار تھا وہاں نشیب لے گئے تھے اور وہاں مزار کے قریب ہے بعض, اس کا نام طریق القلندر ہے. اور ایک تو جن صاحب مدار جو تھے ان کا نام ان کا لقب قلندر تھا ابو علی شاہ قلندر رحمۃ اللہ. دوسرے حضرت نے وہ سارا بات ایک فارسی کے شعر پر پتا نہیں کس کا شعر ہے دل جلے گا, کہ فارسی کا شعر ہے کہ سنما رہے قلندر زدر بمر کمائی کہ دراز دور دیدم دیدم رہو رت میں بات آئی. جو فارسی کا شعر ہے کسی کا, وہ اپنے شیخ سے کہہ رہا ہے, شیخ سے یہ کہہ رہا ہے کہ سنما, نام تو سنما کہا ہے لیکن مراد اس سے شیخ, اپنے شیخ سے کہہ رہا ہے کہ اگر آپ مجھے قلندر والا راستہ دکھا دیں تو یہ میرے لیے زیادہ مناسب ہے. کیوں؟ اس لیے کہ دراز و دور دیدم رہو رس میں پارس آئی. یہ پارساؤں کا جو طریقہ ہے نا, یعنی وہ لوگ جو بہت زیادہ نوافل میں مشغول رہتے ہیں, وہ راستہ تو بڑا لمبا نظر آ رہا ہے, بہت زیادہ نفلی اعمال والا راستہ جو ہے یہ تو مجھے بہت لمبا نظر آ رہا ہے کہ دراز و دور دیدم رہو رس میں پارس آئی. ہاں کوئی ایسا راستہ بتا دو قلندرانہ, جس میں قلندر کے قلندرانہ انداز میں میں گزر جاؤں اس دنیا سے, ایسا راستہ دیتا. یہ شعر ہے, وہ بھی تقریباً وہی بات ہے جو عربی نے رسول کریم صلی اللہ علیہ وسلم نے پوچھی تھی. تو حضرت نے اس کے اوپر بات کہا ہے اور عجیب انداز سے بات فرمایا ہے, اور جن لوگوں نے دیکھا تو وہ اتفاق سے وہ بتاتے ہیں کہ حضرت بھی اس وقت اتفاق سے بات کے دوران کچھ عجیب کیفیت حضرت پر طاری ہو گئی تھی, بال بکھرے ہوئے اور ان کے بال کھلا ہوا اور اسی حالت میں بات کہا, وہ قلندرانہ انداز میں بات فرمایا, لیکن بڑی عجیب مضامین پر مشتمل ہے, وہ ضرور پڑھنا چاہیے. تو اس کا خلاصہ یہ ہے, وہ در حقیقت اگر دیکھا جائے تو اس حدیث کی نشری, کہ جب عربی نے پوچھا تھا کہ ایک بات بتا دو بہت سارے کام نہیں کیے جاتے, آپ نے فرمایا تیری زبان اللہ کے ذکر سے تر ہے. تو حضرت نے اس شعر کی نشری کی ہے اور اس شعر سے حدیث کی بھی نشری ہوتی ہے. حضرت نے فرمایا کہ ایک راستہ تو یہ ہوتا ہے کہ آدمی بہت کثرت سے نوافل میں وقت گزارے, نفل نمازیں بہت پڑھے, نفل روزے بہت رکھے, نفل صدقات بہت کرے, نفلی عمر حج نفلی عمرے بہت کرے, یہ تو یہ بھی ایک یہ کہو یہ وہ رس رہو رس میں پاس آئی جس کا ذکر شعر میں کیا گیا. لیکن ایک راستہ ہے جس کو صوفیہ کرام طریق القلندر. ایک آدمی فرض کرو کہ دن میں 50 نفلے پڑھتا ہے تو دیکھنے میں نظر آ رہا ہے تو بہت عبادت کرتا ہے, تو وہ بہت عبادت کرتا ہوا نظر آتا ہے وہ, اور ہیں ایسے لوگ حضرت امام ابو یوسف رحمۃ اللہ علیہ جو حضرت امام ابو حنیفہ کے شاگرد اور قاضی القضاۃ رہے, ان کے حالات میں لکھا ہے کہ قاضی بننے کے بعد 24 میں 200 نفل پڑھا کرتے. تو ایسے لوگ گزرے जिन्होंने इस तरीके से नवाफिल की कसरत की, तो एक रास्ता तो ये है, लेकिन कमजोरों के लिए, हम जैसे कमजोरों के लिए अगर तसव्वुर करेंगे भाई हर रोज दो सौ रकअतें पढ़ा करेंगे तो बदन में झुरझुरी आ जाए, उसके तसव्वुर करके तो हमसे तो नहीं हो पाए। तो हजरत फरमाते हैं जब सूफिया किराम कहते हैं तरीकुल कलंदर, इसको कि देखने में तो वो आदमी कुछ बहुत ज्यादा इबादत करता हुआ नजर नहीं आता, बहुत ज्यादा इबादत के काम में मशगूल नजर नहीं आता, लेकिन उसने अपने दिल की लौ लगा ली है अल्लाह तबारक व तआला के साथ। यानी हर वक्त उसका दिल, उसका ध्यान, उसकी जबान अल्लाह ताला के जिक्र से मामूल है। चलते फिरते भी वो अल्लाह तबारक व तआला का जिक्र कर रहा है, और जो काम करता है वह उसमें अल्लाह ताला की तरफ रुजू करता है। जैसे बार बार मैं अपने हजरत की बातें आप हजरात को सुनाते रहता हूं कि जो हाजत पेश आए वो अल्लाह ताला की बारगाह में पेश करे, या अल्लाह बाहर निकला हूं जाना है सवारी जल्दी मिल जाए, या अल्लाह घर जा रहा हूं घर में सबको आफियत से पाऊं, या अल्लाह घर में दाखिल हो रहा हूं सबको लोग अच्छे हालत में नजर आए, या अल्लाह भूख लग रही है खाना खिला दीजिए अच्छा खाना खिला दीजिए, खाना आ गया तो या अल्लाह या आपने अपने फजल व करम से अता फरमाया इसको अच्छी तरीके से इसकी लज्जत भी मुझे दे दीजिए, या अल्लाह इससे मुफ्त भी मुझे हासिल हो जाए, या अल्लाह ये मेरे लिए कोई गुजर भी ना हो, या अल्लाह ये ठीक तरीके से हजम भी हो जाए, रात को फिर या अल्लाह मुझे नींद जल्दी आ जाए, या अल्लाह फिर मेरी आँख खुल जाए। हर वक्त हर लम्हे अल्लाह जल्ल जलालहू के साथ उसका राबता कायम है, अल्लाह तबारक व तआला के साथ लौ लगी हुई है, हर वक्त अल्लाह तबारक व तआला से कुछ ना कुछ मांग रहा है, रुजू इलल्लाह किए हुए है दिल उसका। चलते फिरते भी दिल दिल में मांगता जा रहा है, किसी को पता भी नहीं क्या हो रहा है, किसी को पता भी नहीं। अगर नफरे ज्यादा पढ़ रहे होते तो देखने वाले देखते कि भाई बड़ा आबिद जाहिद आदमी, लेकिन एक आदमी है जो आम आदमियों की तरह सड़क पर जा रहा है, किसी को पता भी नहीं, लेकिन दिल दिल में उसकी लौ अल्लाह ताला से लगी हुई, अल्लाह ताला से कुछ ना कुछ मांगता जा रहा है, अल्लाह ताला का जिक्र करता जा रहा है, जबान उसकी तर है अल्लाह ताला के जिक्र से, दिल उसका आबाद है अल्लाह तबारक व तआला की याद से, दिल के अंदर अल्लाह तबारक व तआला की तरफ रुजू की लौ लगी हुई है, इस हालत में गुजर रहा है तो किसी को पता भी नहीं चला क्या हो रहा है। मियाने आशिको माशूक रखते गिरामन कातिबीरा हम खबर ने, इस तरह के अल्लाह तबारक व तआला के साथ उसका रब्ता इस तरह जुड़ा हुआ है कि किसी तीसरे को पता भी नहीं क्या हो रहा है। यह है तरीकुल कलंदर, कि देखने में तो ना बहुत लंबी चौड़ी इबादतें नजर आ रही हैं, ना बहुत लंबे चौड़े आमाल नजर आ रहे हैं, लेकिन उसके दिल से दिल अल्लाह तबारक व तआला के साथ लगा हुआ है, जुड़ा हुआ है। इसी को कहते हैं इनाबत इलल्लाह, अल्लाह तबारक व तआला की तरफ रुजू होना। तो ये हजरत फरमाते हैं तरीकुल कलंदर, अल यकून लिसान का रब्बक बिज़िक्रिल्लाह, जबान अल्लाह ताला के जिक्र से कर रहे हैं इंसान, तो फिर अल्लाह तबारक व तआला आपके फजल व करम से उसको दूसरे बहुत से नफली आमाल से बेनियाज कर देते हैं। बेनियाज का मतलब यह कि उसकी उसको जरूरत नहीं रहती, और अल्लाह ताला उसके दर्जात इसी हालत में बुलंद करते चले जाते हैं। और हमारे हजरत ने उसमें फरमाया उसी बात के और आमाल के अंदर तो कुछ रियाकारी का भी शायबा पैदा हो जाता, जब दिखावे का ख्याल आ गया, तारीफ का ख्याल आ गया, वगैरह वगैरह, लेकिन ये चुपके चुपके जो अल्लाह तबारक व तआला से बातें हो रही हैं, ये चुपके चुपके जो अल्लाह तबारक व तआला से राह रस्म कायम है, इसमें इंशाअल्लाह रियाकारी का भी कोई इस्तेमाल नहीं। तो हमारे हजरत वाला हजरत आलिम की हजरत अल्लाह तआला से तो फरमाया करते थे, अरे मियां कहाँ करोगे लंबे चौड़े मुजाहदे और रियाजतें, जैसे पुराने लोगों की मशहूर है, कहाँ करोगे अगर वो बताई जाए आज सब कहाँ करे हो, लेकिन ऐसी बात बता गए मुजद्दिद थे इस तसव्वुफ के इस दौर में, तो फरमाया कि ये आदत डाल लो, हर अच्छी बात पर शुक्र अदा करने की आदत डालो। कोई बात नागवार हो तो अल्लाह ताला के हुजूर इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन कहकर उसके पर सब्र करने की आदत डालो। पिछली जिंदगी का ख्याल आए तो इस्तग़फ़ार करने की आदत डालो। आइंदा जिंदगी के अंदर के बारे में कोई अंदेशे पैदा हो तो इस्तआज़े की, अल्लाह ताला की पनाह मांगने की आदत डालो और दुआएं करने की आदत डालो। अल्लाह तबारक व तआला से हर वक्त रास्ता जुड़ा रहे, मांगते रहो मांगते रहो मांगते रहो, मांगते बन जाओ हर वक्त। तो यह है वो तरीकुल कलंदर, सनमा रहे कलंदर सजदर पर मुन्नुमाई के दराज और दूर दीदम रहो रस में पार कर। तो भाई यह है जो इस हदीस का हासिल है और हजरत वाला की इसके तशरीह है। और फिर दूसरी हदीस भी साथ ही पढ़ लेते हैं, फिर इंशाल्लाह अल्लाह ने तौफीक दी तो उसकी दोनों की मिलाकर कुछ तैयार करेंगे। ये अब आज में जबल रजी अल्लाह तआला अन्हु قال قال رسول الله صلى الله عليه وسلم اكثروا ذكر الله على كل حال فليس عمل احب الى الله ولا انجى لعبده من ذكر الله في الدنيا والاخره। حضرت معاذ بن جبل رضی اللہ تعالی عنہ روایت کرتے ہیں کہ رسول کریم سرور دو عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اکثروا ذکر اللہ علی کل حال, اللہ تعالی کے ذکر کی کثرت کرو ہر حالت, ہر حالت میں اللہ تعالیٰ کے ذکر کی کثرت کرو۔ فلیس العمل احب الی اللہ, اس واسطے کہ جتنے اعمال حسنہ ہیں ان میں سے کوئی بھی عمل اللہ تبارک و تعالیٰ کو اتنا محبوب نہیں ہے جتنا اللہ کا ذکر, اور نہ کوئی عمل اللہ کے بندے کو دنیا و آخرت کی تکلیفوں سے نجات دینے والا ہے جتنا اللہ کا ذکر۔ تو تین باتیں فرمائی حدیث مبارک میں, ایک تو یہ کہ اللہ تبارک و تعالیٰ کے ذکر کی کثرت کرو, یا ایھا الذین آمنوا اذکروا اللہ ذکرا کثیرا وسبحوہ بکرۃ و اصیلا, اور دوسرا یہ کہ اللہ کے ذکر سے زیادہ کوئی عمل اللہ کو محبوب نہیں۔ سب سے زیادہ محبوب عمل یہ ہے کہ بندہ اللہ کا ذکر کرے, اور دوسری بات یہ, تیسری بات یہ کہ اللہ کے بندوں کو دنیا و آخرت کی تکالیف سے نجات دینے والی کوئی چیز ایسی نہیں ہے زیادہ جتنی اللہ کا ذکر۔ تو جو بندہ اللہ کا ذکر کرے گا کثرت سے وہ اللہ کا محبوب ہو, کیونکہ وہ عمل کر رہا ہے جو اللہ تعالیٰ کو سب سے زیادہ محبوب ہے, اور دنیا و آخرت کی تکلیفوں میں دنیا و آخرت کی تکلیفوں سے نجات پانے کا کوئی اتنا مؤثر ذریعہ نہیں ہے جتنا کہ اللہ تعالیٰ کے ذکر کی کثرت۔ جو آدمی اللہ تعالیٰ کے ذکر کی کثرت کرے گا تو دنیا کی تکلیفوں سے بھی انشاءاللہ راحت پائے گا اور انشاءاللہ آخرت کی تکلیفوں سے بھی نجات اس کو ملے گی۔ لیکن ذکر کرے اللہ کے لیے, دنیا کی تکلیفوں سے نجات پانے کی نیت سے نہ کرے, آخرت کی تکلیف سے نجات پانے کے لیے بے شک کر لے, لیکن دنیا کی تکلیفوں سے نجات پانے کے لیے اس نیت سے ذکر نہ کرے۔ وہ تو ہوگا اللہ تبارک و تعالیٰ نجات عطا فرمائے, لیکن آدمی ذکر اس نیت سے کرے تاکہ مجھے دنیا کی تکلیف سے نجات ملے, تو اس میں بسا اوقات آدمی ذکر معاملہ, بلکہ جو کام کرو اللہ تعالیٰ کی رضا کے لیے کرو, یہ خواجہ خود روش ہے۔